الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جس نے کتاب میں مجھ پر درود پاک لکھا تو جب تک میرا نام اس میں رہے گا فرشتے اس کے لیے استغفار یعنی بخشش دعا کرتے رہیں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. 1437 ہجری کے رمضان المبارک کی آج دوسری شب آ چکی. عالمی مدنی مرکز فیضان مدینہ میں کثیر معتکفین جمع ہیں. مدنی مذاکرے کا سلسلہ ہے. آپ سوالات کیجئے، ہر سوال کا جواب وہ بھی ثواب دے پاؤں گے ضروری نہیں، بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی. بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئیں بائیں شائیں کرتا اپنے موقف پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل. صلو علی الحبیب.
امیر اہل سنت، جیسا کہ آپ اس ویڈیو میں دیکھ رہے ہیں کہ یہ ایک جانور ہے جسے انگلش میں ہپو اور اردو میں دریائی گھوڑا کہا جاتا ہے. یہ بندہ اسے تربوز کھلا رہا ہے اور اس نے یہ پورا تربوز اس ہپو کے منہ میں ڈال دیا. اب یہ کھا بھی رہا ہے اور اس تربوز کو یہ گرا بھی رہا ہے، ضائع بھی کر رہا ہے. اب اسی طرح اس نے دوسرے ہپو کے منہ میں یہ تربوز ڈالا اور وہ اسے کھا رہا ہے، اور اس طرح کے آدھا اس نے ضائع کیا اور کچھ حصہ اس کا گر رہا ہے اور ضائع ہو رہا ہے. اب اسی طرح یہ تیسرے ہپو کو تربوز کھلا رہا ہے اور اس نے کھایا بھی اور ضائع بھی کیا جس طرح پچھلوں نے کیا. لیکن آپ اس ویڈیو میں دیکھیں تو اسے آدھا تربوز کھلایا گیا جو کہ اس نے بنا ضائع کیے کھا لیا. امیر اہل سنت، جیسا کہ آپ نے پچھلی ویڈیو میں دیکھا کہ اس جانور کو کھلانے کے دوران تربوز کا کافی حصہ ضائع ہوا، کس طرح سے اس قسم کے جانوروں کو کھلایا جائے اور رمضان المبارک میں افطار پارٹی سحری وغیرہ میں بھی کھانا بہت ضائع ہوتا ہے، اس بارے میں بھی کچھ ارشاد فرما دیجئے.
یہ ہم نے جو ویڈیو میں دیکھا دریائے گھوڑا، یہ اتنی بڑی سائز کا ہوتا ہے کہ پورا تربوز اس کے منہ میں. اللہ کی شان، دریا میں تو بہت بڑی بڑی مخلوق ہے. یہ اس دونوں میں سوال کا جواب بھی نظر آ رہا تھا کہ پورا کھلانا، یہ ظاہر ہے کہ کچھ نہ کچھ تربوز کے ضائع ہونے کا سبب نظر آیا، جبکہ آدھا کھلانا یہ بچت کی صورت اس میں دیکھی گئی. لہذا اس سے تربوز کے ٹکڑے کر کے یا آدھا کر کے ہی کھلایا جائے، پورا نہ کھلایا جائے. رہا وہ افطار پارٹی میں کھانے کا ضیاع، تو واقعی یہ تو آج کل بس مہنگائی کا بھی رونا ہے. ہو سکتا ہے اسی وجہ سے مہنگائی کا رونا ہو کہ بہت سارا اناج ضائع ہو جاتا ہے، تو جب ہم اناج ضائع کریں گے تو زیادہ خریدیں گے تو ضائع ہوگا نا. تو جس چیز کی ڈیمانڈ زیادہ ہوتی ہے وہ عموماً مہنگی ہو جاتی ہے. جیسے آج کل کھجوروں کی اور پھلوں کی طلب زیادہ ہوتی ہے، مہنگے ہو جاتی ہیں چیزیں افطار میں. افطار میں کھجور اور پھل استعمال ہوتے ہیں، مہنگا ہو جاتا ہے. علاوہ رمضان کے اتنا مہنگا نہیں ہوتا، اور کوالٹی بھی رمضان شریف میں وہ نہیں ہوتی جو رمضان کے علاوہ شاید ہوتی ہے. کوالٹی اچھی کوالٹی کا اور زیادہ مہنگا دیتے ہوں گے. آج کل ہمارے پاکستان کا جو ماحول دیکھا وہ عرض کر رہا ہوں، باقی باہر دنیا میں پتہ نہیں عجیب ماحول ہے. وہ عرب دنیا میں، خاص کر عرب امارات میں عجیب صورتحال ہے. یعنی رجب شریف سے وہ رجب شریف جہاں وہ دام गिरा दिए जाते हैं, कम कर दिए जाते हैं। और जगह जगह लिखा होता है रमजानुल करीम, रमजानुल करीम। न रमजान शरीफ की खुशी में ये अहले अरब जो हैं, ये लोगों को चीजें सस्ती बेचते हैं, कितना फर्क है। ये माशाल्लाह रमजान शरीफ से इनकी मोहब्बत मैंने देखी भी है, बहुत मोहब्बत करते हैं रमजान मुबारक से। काश हम भी ये अच्छी बात उनकी ले लें और हम भी रमजान शरीफ से हकीकी मानों में मोहब्बत करें। रमजान मुबारक लूटने का महीना है भी तो नेकियां लूटने का महीना है, न कि अपने मुसलमान भाइयों को लूटने का महीना। तो हमें भी मतलब यानी कि एहतियात करना चाहिए और दाम जो है ना वो मुनासिब रखा जाए। तो ऐसा ना रखा जाए कि जिसको कहा जाए कि यार ये लूटता है। इस टाइम ने लिख कर दिया कि कल फेरी वाले से एक लीमू मैंने 10 रुपए का मांगा, तो फेरी वाले ने वो 10 रुपए का भी नहीं दिया, महंगा हो गया है, 10 का नहीं मिलेगा। कमाल है यार, 120 रुपए का पाव, यानी कि 480 रुपए का किलो, इतना महंगा हो गया लीमू। अल्लाह अकबर। हाँ, वो मुख्तलिफ वाला को भी लीमू की साइजें भी जैसे छोटे हैं बड़े आते हैं। अल्लाह ताला हमारे हल पर रहम फरमाए। तो बहरहाल के इफ्तार में खाना उतना पकाए कि जितना खाया जाए, और अगर बच भी गया तो किसी को खिला दिया जाए। इसको ये गिराते हैं और अधूरा बोटियां नोच नोच के जो फेंकते हैं ना, ये अच्छे लोग नहीं होते। ये यहाँ एहतिकाब में वैसे घुस जाते हैं, ये भी बोटियां थोड़ी नोची हड्डी के साथ बोटी फेंक दी। इनको भी समझाया जाए कि मेरे मीठे मीठे साई भाइयों ऐसा ना करो, अल्लाह की नेमत को इस तरह जाया करेंगे, फिर जब वो महंगाई और बढ़ती है, तनख्वाह कम हो जाती है, नौकरी छूट जाती है, दुकान तबाह हो जाती है, डकैती पड़ जाती है, तो कितनी परेशानी होती है। फिर कैसा जी चाहता है कि कोई सस्ती चीज मिले ना, फिर कैसा मतलब वो तरकीब से खाते हैं कि एक जर्रा भी जाया ना हो। लेकिन अब यहाँ माले मुफ्त मिलता है तो इस तरह बेदर्दी से खाने वाले खाते हैं, सब नहीं ऐसी बेदर्दी से खाते, मैंने देखा है कि इनको रेम नहीं आता। ऐसा ना करें, आखिरत का हिसाब हम नहीं दे सकेंगे। वल्ला कोई भी आखिरत का हिसाब देने की मतलब ताकत रखता ही नहीं है। तू बेहिसाब बख्श के हैं बेशुमार जुर्म, देता हूँ वास्ता तुझे शाह शुजाज का। सल्लल्लाहु तआला अलैहि वसल्लम, सल्लू अला हबीब, सल्लल्लाहु तआला अला मुहम्मद।
जो अपराध प्रिंटेड अखबारों का के जो टुकड़े होते हैं योजशुदा, खाना खाने के बाद उनसे जो हाथ साफ कर लेते हैं, वो किस तरह सही है?
हाँ, ये मना है, इसमें हुरूफ लिखे होते हैं, इनकी बेअदबी होती है। बाजों का तो बहुत मुकद्दस तहरीरें भी होती हैं। ये टिश्यू पेपर से हाथ पूछ सकते हैं कि ये इसीलिए बनाया जाता है, वरना दूसरा जो कागज है ना, जिसपे जो लिखने के लिए कागज होते हैं, भले कोरा है, लिखा हुआ नहीं है, ब्लैंक है, तब भी उससे हाथ पूछना मना है। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज्ज व जल्ल व सल्लल्लाहु तआला अलैहि वसल्लम, सल्लू अलल हबीब, सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा नाम नदीम है और मैं आपसे ये सवाल करना चाहता हूँ कि हम जो ये अखबार पढ़ते हैं ताकि हमें शहर के हालात मालूम हो, रोजमर्रा के हम काम करने वाले लोग हैं और ये अखबार पढ़ते हैं, क्या ये हमारे लिए पढ़ना दुरुस्त है, सही है?
इसमें खबरें अगर दुरुस्त हो, जायज खबरें हो, यानी इन मानो करके उसमें झूठ ना हो, किसी की बेइज्जती और आबरू रेजी ना हो, एक ना उछाले जा रहे हो, झूठे मुबालगे ना हो, ऐसी खबरें पढ़ने की इजाजत है। अब वो आप खुद गौर कर ले कि क्या अखबारों में ऐसा निजाम है, उलमा और मुफ्तियान इस्लाम की निगरानी में कोई ऐसी तरकीब है कि इसमें ना झूठ हो, ना किसी की इज्जत उछाली गई हो, ना किसी का ऐब खोला गया हो। तो अगर इस तरह की खबर है, जायज खबर जो मैंने अर्ज की, जिसमें इस तरह की गुनाहों की कोई सूरतें ना हो, तो पढ़ना जायज है। अब इसमें फिर ये ख्याल रखना होगा कि पढ़ने में बदनिगाही तो नहीं होती, क्योंकि बे पर्दा औरतें भी होती हैं। अगर ऐसा है तो फिर बद निगाही से बचकर पढ़ना मुमकिन हो तो पढ़ेगा, नहीं मुमकिन तो फिर ना पढ़े। फिल्मी एडवर्टाइजमेंट भी होती हैं, मिस वर्ल्ड की तस्वीरें भी होती हैं, और न जाने क्या क्या इसमें भरा होता है आम तौर पे। तो मुतलकन अखबार पढ़ना या छापना ये नाजायज नहीं है, लेकिन अब इसमें ये देख ले कि अगर जायज तरीके पर वो अखबार है, किसी की ना इज्जत उछालता है, ना किसी का ऐब खोलता है, ना किसी को तोहमत किसी पर धरता है, ना खबरों में झूठा मुबालगा करता है, बिल्कुल तहकीक के साथ दुरुस्त खबर छापता है, ठीक है तो छापना भी जायज, पढ़ना भी जायज। और बेपर्दा औरतों की तस्वीरें भी नहीं छापता, बल्कि तस्वीरें ही नहीं छापता, क्योंकि जानदार की तस्वीर जो है ना ये भी मना है। और ये चैनल पर जो आप देख रहे हैं ना मूवी, मूवी और तस्वीर में फर्क है, ये जहन में रखिएगा, वरना तो फिर आईने के सामने भी नहीं देखना चाहिए। आईने में भी तस्वीर आती है, यूं अक्स तो आता है ना वो चला जाता है, मूवी में भी चला जाता है, और बहुत यानी के बिल्कुल वो नुक्ते होते हैं इसमें। तो जो उलमा जायज कहते हैं उनके अपने दलाइल है मूवी को, लेकिन वो जो मूवी को जायज कहते हैं उसमें भी ऐसे उलमा है जो तस्वीर को जायज नहीं कहते, तस्वीर गलत है मूवी सही है। मगर फिर मूवी में जो खुराफात हैं वो तो गलत ही हैं। अब जैसे शादियों की मूवी है, मर्द औरत मिक्स है और ये तस्वीरें मूवियां बन रही है, ये सब गलत काम है। और जो दीन की तबलीग है, नेकी की दावत है, जिसमें ना औरत है ना मूसीकी है, आपके सामने ही है जो कुछ है, के मतलब इस तरह की मूवी जायज है। उलमा की अगर उलमा का खिताब है तो उसकी मूवी बनी तो वो भी जायज है, जो भी शरीयत के मुताबिक खिताब है या इस तरह का तो वो जायज है। लेकिन बाकी जो गुनाह भरे सिलसिले हैं ड्रामे फिल्में तो आई गुना, वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा नाम मोहम्मद ईशान है, मैं एक अखबार फरोश हूँ। मेरा अमीर अहले सुन्नत से ये सवाल है कि अक्सर लोग फजर की नमाज के बाद अखबार का मुताला करने बैठ जाते हैं, ये दुरुस्त है या कुरान की तिलावत करना ज्यादा दुरुस्त है?
अरे कि वो अगर कोई यूं मतलब तकाबुल का पूछेगा कि कुरान पढ़े या अखबार पढ़े, तो अपने जमीर से पूछे कि फजीलत किसकी है, तो यकीनन कुरान ही की फजीलत है। अगर दोनों ऑप्शन है कि अखबार पढ़े या कुरान पढ़े, तो फिर कुरान पढ़ना चाहिए। कुरान की तिलावत के तो क्या कहने, एक एक हर्फ की दस नेकियां, ये भी बेवजू एक हर्फ की दस नेकी। मौला मुश्किल कुशा अलीउल मुर्तदा शेर खुदा करम अल्लाह तआला वजहुल करीम का इरशाद है कि तिलावत बेवजू तिलावत की तो दस नेकियां, बावजू तिलावत की तो 25 नेकियां। बैठकर नमाज में जैसे नफल नमाज अगर बैठकर पढ़े तो आधा सवाब है, तो बैठकर नमाज पढ़ी तो उसमें एक हर्फ की 50 नेकियां, और खड़े खड़े नमाज में जो तिलावत की गई उसमें एक हर्फ की 100 नेकियां। तो ऐसी तिलावत जिसमें नेकियों का बिल्कुल यह नहीं कहे कि क्या कहना चाहिए, सैलाब आ रहा है नेकियों का, खूब जमा करते जाओ लूटते रहो नेकियां। तो अब वो और अखबार का तो अभी मैंने बताया कि पता नहीं गुनाहों से बचकर कौन अखबार पढ़ सके, ये एक बहुत बड़ा दुश्वार मसला है। मकतबतुल मदीना ने एक रिसाला शाया किया है अखबार के बारे में सवाल जवाब, ये अगर ना पढ़ा हो तो मेहरबानी करके जरूर पढ़ लीजिए, मुख्तसर रिसाला है 59 पेजेस का रिसाला है, वो जरूर पढ़ लीजिए। والله تعالى اعلم ورسوله اعلم عز وجل صلى الله تعالى عليه واله وسلم صلوا على الحبيب
الهي خوب دے دے شا شوق قرآن کی تلاوت کا
آمین
الہی خوب دے دے شوق قرآن کی تلاوت کا الہی خوب دے دے شوق قرآن کی تلاوت کا شرف دے گنبد خضرا کے سائے میں شہادت کا شرف دے گنبد خضرا کے سائے میں شہادت کا یہی ہے آرزو تعلیم قرآن عام ہو جائے یہی ہے تعلیم قرآن عام ہو جائے تلاوت کرنا میرا کام صبح و شام ہو جائے تلاوت کرنا صبح و شام میرا کام ہو جائے
آمین آمین صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
حافظ تنویر اتاری خیبر پختونخوا سے عرض کر رہا ہوں. میرا امیر اہل سنت کی خدمت میں یہ سوال ہے کہ رمضان میں آج کل جو نوجوان انٹرنیٹ کے آگے بیٹھ جاتے ہیں, سارا دن وہ انٹرنیٹ یوز کرتے ہوئے وقت گزار دیتے ہیں اور شام کو وہ روزہ افطار کر دیتے ہیں, ایسی حالت میں ان کے روزے کی حیثیت کیا ہوگی؟
انٹرنیٹ کے آگے بیٹھنے کی صورتیں مطلقاً انٹرنیٹ پر جو بیٹھا اس کو تو خیر گناہگار نہیں کہیں گے. اب جائز کام بھی ہوتا ہے, انٹرنیٹ ہمارے ہاں بھی استعمال ہوتے ہیں, اپنے مدنی چینل پر ہوتے ہیں, باقاعدہ آئی ٹی مکتب ہے ہمارا, آئی ٹی مجلس ہے, انٹرنیٹ آئی ٹی. اگر انٹرنیٹ کا کوئی روزہ دار جائز استعمال کرتا ہے وہ فرائض بھی پورے کرتا ہے, نمازیں بھی پڑھتا ہے, دن سارا دن بیٹھتے ہیں یہ تو مبالغہ ہے, سارا دن تو کوئی بھی نہیں بیٹھ سکتا, تو نماز بھی پڑھتا ہوگا, کوئی کام کاج بھی کرتا ہوگا. تو اب اگر وہ جائز استعمال شریعت کے دائرے میں رہ کر انٹرنیٹ کا استعمال کرتا ہے تب تو اس کے روزے میں کچھ بھی اثر نہیں پڑے گا, اور اگر وہ اس کا غلط استعمال کرتا ہے تو پھر یہ دیکھا جائے گا کہ وہ کس طرح کا غلط استعمال کرتا ہے. اگر فضول استعمال کرتا ہے تب بھی گناہ نہیں ہوتا, لیکن فضول فضول ہے, اس سے بچنا چاہیے. اور اگر معاذ اللہ گناہوں بھرا استعمال کرتا ہے, بدنگاہی کرتا ہے, اس سے گندی فلمیں دیکھتا ہے, اب یہ تو گناہ گار ہے, تو روزہ ہو یا نہ ہو ہے گناہ, یہ تو اس سے تو بالکل بچنا ہوگا. تو اب اگر کسی نے روزہ رکھا بھی ہے اور یہ گندا کام بھی کیا معاذ اللہ, تب بھی اس کا فرض روزہ جو ہے اس کا فرض ادا ہو جائے گا. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل وصلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
احمد علی بات کر رہا ہوں, ایبٹ آباد یہاں کا رہنے والا ہوں, ایبٹ آباد کا. اور پہلے رمضان آتے تھے تو لوگ خوش ہو جاتے کہ یار رمضان آ گئے, شکر ہے ایک سال بعد جو ہے نا رمضان آتا ہے, ابھی تک ہم لوگ زندہ ہے کہ شکر ہے ہمارے زندگی میں پھر جو ہے نا رمضان آ گئے. تو ابھی جو ہے ابھی لوگ رمضان آ کے پریشان ہو جاتا ہے کہ یار رمضان آ گیا کیا کریں گے, وہ بھی جو ہے بعض لوگ روزے رکھتے ہیں بعض رکھتا بھی نہیں ہے, آج کل مسلمانوں کا یہ حالات بن گئے, اب اس بارے میں کیا فرما دو؟
یہ واقعی ہماری بدنصیبی ہے, صحابہ کرام علیہم رضوان رمضان المبارک سے 6 مہینے پہلے, ایک روایت کے مطابق 6 مہینے پہلے رمضان شریف کے آنے کی تیاری کرتے تھے, دعائیں مانگتے تھے, تمنا کرتے تھے کہ یا اللہ رمضان ہم کو مل جائے, ہم عبادت کریں. اور جب رمضان شریف گزر جاتا تھا تو 6 مہینے تک رمضان شریف کی عبادتوں کی قبولیت کی دعائیں مانگتے تھے. یہ تھا صحابہ کرام کا شوق اور جذبہ. پیارے آقا صلی اللہ تعالی علیہ وسلم کی حدیث ہے کہ جب رجب المرجب, رجب کا مہینہ جس میں شب معراج آتی ہے, یہ مہینہ جب تشریف لاتا تو دعا مانگتے, اللہم بارک لنا فی رجب و شعبان وبلغنا رمضان, اے اللہ رجب اور شعبان میں ہمیں برکتیں دے اور رمضان سے ہم کو ملا دے, رمضان ہم کو نصیب فرما, یہ دعائیں مانگتے تھے پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم. پھر جو جو دوری ہوتی گئی زمانہ رسالت تو اب بھی ہے یوں تو, لیکن یہ کہ سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کی ظاہری حیات, پھر صحابہ کرام, پھر تابعین, پھر تبعی تابعین, تو یہ ان سے پھر بعد میں وہ دوری جو جو ہوتی گئی نا, تو اب وہ نیکیوں کی مطلب ترکیب جو ہے نا وہ کم ہوتی گئی. اب اور جیسے دوری ہوتی جائے نیکیوں کا جو رجحان ہے نا یہ کم ہوتا جائے گا اور برائیاں بڑھتی جائیں گی. تو یہ ہے کہ ورنہ یہ بیچارے پٹھان بھائی خیبر پختونخوا سے یہ مطلب اس میں لکھا ہوا تھا کہ یہ سوال انہوں نے ریکارڈ کیا ہے, تو یہاں تو بہت روزے ہوتے ہیں, پٹھانوں میں اتنا روزے کا جذبہ یہ سنا ہے کہ ان کے اب بھی گاؤں دیہات میں ہوتا ہو تو کچھ کہہ نہیں سکتے کہ جو دن کے وقت کھاتا پیتا نظر آئے تو اس کو یہ جان سے تک مار دیتے ہیں یا پٹائی کرتے ہیں اس کی. یہ جائز نہیں ہے کہ عام آدمی مار دے, البتہ فقہاء کرام رحمہم اللہ السلام نے یہ فرمایا ضرور ہے کہ جو دن کے وقت رمضان میں سرے عام کھائے پیے اس کو قتل کر دیا جائے, لیکن یہ قتل کریں گے قاضی اسلام اس کے قتل کا آرڈر کریں گے, عوام قتل نہیں کر سکتے, ہم کو اجازت نہیں ہے کہ ہم اس کو چانٹا بھی مارے. لیکن یہ پٹھانوں کا جذبہ بتا رہا ہوں, یہ سنی ہوئی بات ہے, میں نے خود نہیں دیکھا ہے. ان کی مسجدیں آباد ہوتی ہیں, نمازیں بہت پڑھتے, روزے رکھتے ہیں, پٹھان میں نے دیکھے بہت مشقت کا کام بھی کریں گے, بھلے محنت کا کام کریں گے, روزہ رکھتے ہیں. اب فساد آ گیا ہے, اب یہ پٹھان نے ہی بولا کہ اب لوگ پریشان ہو رہے ہیں کہ وہ روزہ رکھنا ہوگا, تو یہ پریشانی تو بہت بری بات ہے, بہت ہی بری بات ہے. توبہ استغفر اللہ, روزے تو اللہ کی نعمت ہے, اتنی بڑی نعمت ہے, اتنی بڑی نعمت ہے کہ روزہ دار اگر سویا بھی ہے, سویا ہوا ہے, تب بھی وہ عبادت میں روزے میں ہو, ایک ایک سانس اس کی عبادت ہے. اور روزہ دار کے لیے تو دریا میں مچھلیاں دعا کرتی ہیں, تو روزے سے تو خوش ہونا چاہیے. میرے پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کے فرمانے عالی شان کا تو ایک مضمون یہ ہے کہ اگر تم کو پتا چل جائے کہ رمضان کیا ہے تو تم تمنا کرتے کہ کاش سارا ہی سال رمضان ہو, ہے نا. اور ہم لوگ ہیں کہ وہ ایک مہینہ ملا اس کی بھی قدر نہیں کرتے. تو میرے میٹھے میٹھے سامی بھائیوں, رمضان شریف کی قدر کیجیے اور روزہ رکھیے. ایک روزہ جان بوجھ کر جو قضا کر دے بغیر اجازت شرعی تو پوری زندگی بھی پھر روزے رکھتا رہے اس کی حقیقی معنوں میں قضا نہیں ہو سکے گی, یعنی وہ جو فضیلت اس کی گئی وہ گئی, اب پلٹ کر نہیں آتی. روزے تو اللہ کی رحمت ہے, اس کو انعام سمجھ کر قبول کیا جائے اور شوق سے ذوق سے رکھے جائیں روزے. جان بوجھ کر روزہ جو ایک بھی ترک کرے گا بلا اجازت شرعی تو وہ یاد رکھیے کہ جہنم کے عذاب کا حقدار ہے, کبیرہ گناہ, بڑا گناہ ہے. جان بوجھ کر ایک فرض روزہ چھوڑ دینا, پورے روزے رکھا کریں. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل, وصلی اللہ تعالی علیہ وآلہ وسلم. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
یا خدا ہم آسیوں پر یہ بڑا احسان ہے, زندگی میں پھر عطا ہم کو کیا رمضان ہے, زندگی میں پھر عطا ہم کو کیا رمضان ہے, تجھ پہ صدقے جاؤں رمضان, تجھ پہ صدقے جاؤں رمضان, تو عظیم شان ہے, تجھ میں نازل حق تعالی نے کیا قرآن ہے, تجھ میں نازل حق تعالی نے کیا قرآن, آ گیا رمضان عبادت پر.
چلتے یہ دن تیس کا مہمان ہے فیض لے لو چلتے یہ دن تیس کا مہمان ہے اے روزہ دارو جھوم جاؤ کیونکہ دیدار خدا روزہ دارو جھوم جاؤ کیونکہ دیدار خدا خلد میں ہوگا تمہیں یہ وعدہ رحمان ہے خلد میں ہوگا تمہیں یہ وعدہ رحمان دو جگہ کی نعمتیں ملتی ہیں روزہ دار کو اور جو نہیں رکھتا ہے روزہ وہ بڑا نادان ہے جو نہیں رکھتا ہے روزہ وہ بڑا نادان ہے یا الہی تو مدینے میں کبھی رمضان دکھا آمین یا الہی تو مدینے میں کبھی رمضان دکھا موتتوں سے دل میں یہ عطار کے ارمان ہے موتتوں سے دل میں یہ عطار کے ارمان ہے مرحبا پھر آ گیا رمضان ہے کھل اٹھے مرمرائے دل تازہ ہوا ایمان ہے
صلو علی الحبیب صلی اللہ تعالی علی محمد
میں ذیشان اتاری ہند مقدومی کی شہر پٹنہ سے عرض کر رہا ہوں باپا جان کی بارگاہ میں میرا سوال یہ ہے کہ مجدد الفیصانی رحمت اللہ تعالیٰ علیہ کو الفیصانی کیوں کہا جاتا ہے
سب سے پہلے مجدد تو حضرت سیدنا عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ تھے کہ ہر سو صدی کے سرے پر مجدد ہوتا ہے حضرت مجدد الفیصانی قدس سرہ نورانی 14 شوال 971 سنہ ہجری بمطابق 26 جون 1564 شب جمعہ کو سرین شریف میں پیدا ہوئے الف ثانی کا مطلب وہ معنی دوسرا ہزار ہے ہجری سن کے حساب سے دوسرے ہزار سال کے مجدد تھے اس لیے مجدد الف ثانی کہلائے واللہ تعالی اعلم ورسول اعلم عز و جل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی
السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
محمد فاروق اتاری میٹھا در باب المدینہ کراچی سے بول رہا ہوں پیارے پیارے باپا جان یہ معلومات کرنی تھی تو امہات المومنین رضی اللہ تعالیٰ عنہم ہمارے میٹھے میٹھے آقا صلی اللہ علیہ وسلم کو کس نام سے پکار دی تھی
امہات المومنین پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو یا رسول اللہ کہہ کر یا نبی اللہ کہہ کر پکارتی جیسا کہ بخاری شریف کی روایت میں کہ ام المومنین حضرت سیدتنا ام سلمہ رضی اللہ تعالی عنہ نے حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کو یا نبی اللہ کہا واللہ تعالی اعلم ورسولہ اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد
محمد عدیل اتاری باب المدینہ کراچی سے عرض کر رہا ہوں عاشق اعلی حضرت قبلہ امیر اہل سنت دامت برکات العالیہ کی بارگاہ میں عرض ہے کہ اعلی حضرت رحمت اللہ تعالی علیہ کہ اس مقطعے کی وضاحت فرما دیجئے جو آپ نے لکھا ہے بس خامہ خام نوائے رضا نہ یہ طرز میری نہ یہ رنگ میرا ارشاد احبا ناطق تھا ناچار اس راہ پڑا جانا برائے کرم رہنمائی فرما دیجیے.
خامہ قلم کو بولتے ہیں, یہ دراصل کلام جو نا یہ چار زبانوں میں ہے. خامہ قلم کو بولتے ہیں خامہ, خام خامہ نے کچا ناکارا کمزور, نوائے رضا مانے رضا کی صدا رضا کی پکار. تو احمد رضا کا کمزور قلم اور اس کی ناتواں پکار, کمزور پکار. نہ یہ طرز میری نہ یہ رنگ میرا, یعنی نہ یہ میرا انداز ہے, کہ یہ تو چار زبانوں میں لکھا ہوا ہے, میرا انداز ایسا ہے نہیں. وہ ارشاد احبا, دو دوست ارشاد اور ناطق, یہ دو شاعر تھے جو اعلی حضرت کے عقیدت مند. تو اب اعلی حضرت نے کمال کر دیا ہے, ارشاد تخلص تھا ایک کا تھا ناطق, اب وہ ارشاد احبا ناطق تھا. یہ دونوں کے تخلص بھی انہوں نے شامل کر لیے اور معنی بھی یہاں جم گئے. ارشاد مانے حکم اور ناطق مانے بولنا. دوستوں نے مجھے حکم دیا, یہ کہہ کر حکم دیا کہ آپ چار زبانوں میں نعت لکھیں, تو اس لیے میں ان کی محبت میں یا ان کے کہنے پر یا ان کے اصرار پر میں مجبور ہوا. ناچار اصراح پڑھا جانا, مجبوراً ان کی فرمائش مجھے پوری کرنی پڑی. یہ جو چار زبانوں پر کلام لکھا ہے, عربی فارسی اردو ہندی, ان چار زبانوں میں سرکار اعلی حضرت نے کلام لکھا.
بس خامہ خام نوائے رضا نہ یہ طرز میری نہ یہ رنگ میرا نہ یہ طرز
الحبیب.
میرا نام ڈاکٹر آصف شہزاد ہے, میں باول پور سے بلانگ کرتا ہوں. میں سرکار سے یہ سوال کرتا ہوں کہ روزے میں اگر کوئی ایسی چیزیں ہوتی ہیں جو من پسند ہوتی ہیں, جن کو کھانے کا دل کرتا ہے, وہ چیزیں دیکھنے سے تو اس میں کہ منہ میں پانی آ جاتا ہے یا وہ روز چیزیں سامنے ہوں تو بندہ کا دل للچاتا ہے کہ میں فوراً سے جلدی سے پہلے کھاؤں, روزے کا ٹائم ابھی دیر ہوتی ہے تو منہ میں پانی, تو اس میں روزے میں کوئی فرق تو نہیں پڑتا؟
اس پانی کو پینا حلال ہے جب تک منہ کے اندر ہے تو نکل جائے اور صبر کریں گے تو اجر ملے گا, مگر جان بوجھ کر اس کو دیکھنا اور اس کی وہ لذت اٹھانا یہ بھی مناسب نہیں ہے. خود بخود آ گیا تو کوئی مسئلہ بھی نہیں ہے, کیونکہ وہ منہ کے اندر ہی وہ ایسے تھیلیاں بنی ہوئی ہیں قدرتی طور پر, ان سے پانی نکلتا ہے, بھلے نکلے اندر چلا جائے بھلے چلا جائے. واللہ تعالی اعلم ورسولہ اعلم, عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم, صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میں کنیز فاطمہ ہند بلاسپور کے شہر سے بول رہی ہوں. میرا سوال یہ ہے کہ باپا جانی کہتے ہیں صبر کرا کرو, پر روزے کی حالت میں سب کہتے ہیں مجھے پیاس لگ رہی مجھے پیاس لگ رہی مجھے بھوک لگ رہی. اگر کوئی صبر بھی کرتا ہے تو दूसरे पूछते हैं क्या तुम्हें प्यास लग रही, तो क्या उसे झूठ बोला जाएगा कि सच बताया जाएगा, ये सबर तो अपना टूट जाएगा। जज़ाकअल्लाह खैरा।
मैं आबिद अली शाह अत्तारी पंजाब मंडी भाउद्दीन बहु मांगा से बोल रहा हूँ। अमीरी अहले सुन्नत की बारगाह में मेरा सवाल ये है कि आजकल दिन के आखिरी हिस्से में गर्मी की शिद्दत की वजह से भूख और प्यास भी होती है, तो और रोजे के असरात यानी भूख और प्यास के जो असरात होते हैं, हालत कैफियत और चेहरे से मालूम हो रहा होता है कि ये रोजेदार है, और आवाज से भी मालूम हो रहा था कि आवाज भी आहिस्ता पड़ जाती है। तो ऐसी हालत में इस्लामी भाई मिलने वाले ये पूछते हैं कि बताओ कैसा दिन गुजर रहा है, बताओ कैसा रोजा गुजर रहा है, बताओ कैसा रोजा लग रहा है। तो ऐसी हालत में अगले इस्लामी भाई को क्या जवाब देना चाहिए?
दोनों सवाल बड़ी मारफत के सवाल हैं, माशाल्लाह बहुत मजबूत सवाल हैं दोनों आज के मदनी मुजाकरे के। अब प्यास बहुत लग रही है, प्यास बहुत लग रही है, इस तरह गिला शिकवा करना अच्छी बात नहीं है। इबादत में दिल तंग नहीं होना चाहिए, अल्लाह का करम है। करबला वालों को जो प्यास थी तो खाली प्यास नहीं थी ना, सामने नंगी तलवारें भी थी और जान पर बनी हुई थी, और दुश्मन तलवारें चमका रहे थे और नेजे दिखा रहे थे। तो यहाँ ऐसा नहीं है, यहाँ तो ठंडे पंखे हैं, बल्कि बहुत से घरों में ठंडे एसी भी होंगे। तो ऐसी सूरत में अगर प्यास लग भी गई तो क्या हर्ज है इसमें? तो अब रोजे में ना भूख लगे ना प्यास लगे, तो आप खुद बताइए कि रोजा खाएगा? मैं जब खाने को जी नहीं जा रहा, अब किस तरह का रोजा? रोजा वही है जिसमें भूख और प्यास लगे। ये मुराद देने के रोजे की एक हकीकत या वो मतलब एक सूरत बता रहा हूँ, जिसको भूख प्यास नहीं लगी और रोजा रखा तो रोजा तो हो ही जाएगा, लेकिन एक रोजे का पता ही ना चले तो ये भी फिर वो बात नहीं बनी ना। ये इमाम गजाली अलैहि रहमतुल्लाह वाली ने ये बात लिखी है कि जैसे रोजादार सारा दिन सोया ही पड़ा रहे, वो पता ही नहीं चला उसको भूख प्यास का, तो फिर वो बात नहीं बनी। बल्कि रोजे में भूख प्यास का पता चलना चाहिए, और फिर ये मुंह से बोले नहीं, बिला जरूरत इसका इजहार करा बहुत रोजा लगा है, ये नहीं। ये भी दूसरों को देखकर रोजा लगता है, अकेले में चुप मरता है, दूसरा आएगा ना उसके सामने अपनी ये मतलब वड़ास निकालेगा। तो ऐसा ना किया जाए, बल्कि वाकई सब्र किया जाए कि इबादत पर सब्र करना ये बहुत आला दर्जे का सब्र है, और इस पर सवाब मिलेगा, बहुत बड़ा सवाब मिलेगा। किसी पर बिला जरूरत इजहार ना किया जाए अपनी भूख अपनी प्यास का।
बच्चों से जैसे पूछते हैं पहला रोजा रखवाया बेटा प्यास तो नहीं लगी, इस तरह की बात थी।
अब ये क्या किसी ने पूछा, अव्वल तो पूछना नहीं चाहिए कि ये भी सामने वाले को बाज औकात झूठ में मुब्तला करता है या गिले शिकवे में उसको मतलब डाल देता है। याद तो वो बोले या नहीं, मुझे कोई प्यास नहीं लगी, जैसे बाज वो आधे बहादुर होते हैं ना, बगैर शरीर के रोजा रखा है, जैसे सुन्नत छोड़कर कोई कला फता ना कर लिया हो, कौन ना कमाल किया सुन्नत छोड़कर, तो बगैर शरीर के रोजा इसको भी बहादुरी समझते हैं। बहादुरी नहीं, हमाकत है, जानबूझकर अगर सहरी छोड़ी है तो खैर। तो अब ये के कोई पूछे और प्यास लगी है तो बता देगी प्यास लगी है, अगर प्यास नहीं लगी या इतनी कम लगी है कि जिसको आम बोलचाल में कहते हैं कि नहीं लगी, तो नहीं लगी कह दिया तो कोई हर्ज नहीं है, बस जो भी बोले सच बोले। और अब ये दूसरा सवाल भी इसी तरह का है कि तुमको रोजा लगा है कि नहीं लगा,
मुंह में उंगली डाके बुलवाना जिसको कहते हैं ना,
अब वो काकड़े में काकड़े में। तो ये अपने जिसको अब नकाहत आ गई रोजादार को कि सख्त गर्मियों में बाज़ औक़ात ये अंदाजा हो जाता है कि ये रोजादार है। अच्छा, तो अब जैसा अंदाजा हुआ रोजादार है या पता है अपने मदनी माहौल का है, तो उससे तसव्वुर नहीं किया जा सकता कि इसने रोजा नहीं रखा होगा, तो अब वो बेचारा थोड़ा फीका फीका पड़ गया है, मुंह उतर गया है और बस वो कमजोर कमजोर सा है, तो अब उसको इस तरह के सवाल जवाब किए ना जाए कि वो बेचारा खामखा वो गिले शिकवे में पड़ जाए। हाँ यार बहुत प्यास लगी यार, हुए आज तो हॉटेस्ट डे, सख्त गर्मी का दिन है यार, आज का रोजा बड़ा भारी है, अभी हमारा गिले शिक्के में पड़ा। आपकी आपके बोलने की वजह से आप काश कुफले मदीना लगाते, ये बेचारा इस तरह की बकवासों में ना पड़ता, या फिर झूठ बोलेगा है, अपने को कुछ भी नहीं है। अरे भाई तेरा मुंह उतर गया है, अरे भाई मुंह तेरा उतर गया, आईने में शक्ल तुझे नजर आ रही है, मैं तो फ्रेश हूँ, अब ये झूठ पर झूठ बोल रहा है जबकि ये फ्रेश नहीं है और कमजोर है। तो इस तरह के बहुत सारे सवाल किए जाते हैं जिससे बच्चा बड़ा बाजूकत झूठ में पड़ जाता है, तो ऐसे सवाल ही ना किए जाए। सवाल करने वाले को गुनाहगार नहीं कहेंगे हम, लेकिन इसको बचना चाहिए कि आपकी वजह से कोई गुनाहगार हो सकता है। अब ऐसे सवाल कर लिए जाए तो दुरुस्त जवाब दे दे बंदा।
पापा रोजे के दौरानिए को भी बहुत ज्यादा गिरेबाज लाया जाता है कि 15 घंटे का रोजा, 16 घंटे का रोजा, 16.5 घंटे का रोजा, इसको भी बहुत ज्यादा डिस्कस किया जाता है।
अब गिले शिकवे के तौर पर ना किया जाए, अब वही के तस्किरा करने वाले की नीयत क्या है, वो ऐसा क्यों कह रहा है, या तो ये फजूल होता है या फिर ये शिकायत होती है, शिकायत कम अज कम शिकायत जो मकर तंजी से चलती है और कुफर तक पहुंचती है, ये हर मौजू पे होता है। जो बीमार होगा उससे अलग पंचायत होगी, सेहतमंद से अलग पंचायतें करते हैं, ऑपरेशन से उसके टाकों तक की मकदार और तादाद पूछते हैं।
एक आम आदमी अगर इस वक्त आपको सुन रहा है, मिसाल दे रहा हूँ, एक आम आदमी इस वक्त आपको सुन रहा है, तो आपसे अब सवाल शायद हो सकता है घर है कि मौलाना साहब बताओ बात क्या करे, आप कुछ और बात करते तो आप बोलते हो गीबत हो जाएगी, कुछ और बात बोलते हो तो झूठ हो जाएगा, कुछ और बात करते तो बोलते हो ये हो जाएगा। अच्छा हम कुरान की बात करते हैं, हदीस की बात करते हैं, शरीयत की बात करते तो आप बोलते हो कि आपको समझ ना पड़े, आपको दीन की इतनी समझ नहीं आती, आप इधर की बात उधर, उधर की बात इधर कर दोगे, अल्लाह ताला ने यूं फरमाया जबकि अल्लाह ताला ने ऐसा नहीं फरमाया हुआ होता। तो चलो भाई हम ये बात भी नहीं करें, ये बात भी नहीं करें, मौसम की बात भी नहीं करें, रोजे की बात भी नहीं करें, सेहरी की बात भी नहीं करें, इफ्तार की बात भी नहीं करें, अब रमजान का महीना है मौलाना साहब, खुद तो बात करेंगे नहीं करेंगे हम लोग, क्या करें।
और जो जायज बात है, जरूरत की बात है, उसका करना मना नहीं है। अब ये जो गैर जरूरी बात करता है वो खुद बाजोकात उसको अगर समझाया जाए ना, समझदार होगा तो उसकी समझ में आ जाएगा कि हाँ यार ये बोलने की जरूरत क्या थी जो मैं बोला ना बोलता। एक एक लफ्ज का कयामत के दिन हिसाब है, फजूल बातों का, गुनाहों भरी बातों में अजाब है। काम की बात करे या चुप रहे बंदा, वो तो हदीस है पाक में, बुखारी की हदीस है कि जो अल्लाह और कयामत पर ईमान रखता है उसे चाहिए कि वो भलाई की बात करे या चुप रहे, बुखारी की हदीस है। तो ये हम लोग थोड़ी मना करते हैं कि यूं बोलो नहीं बोलो, जो भी हम कहते हैं वो जाहिर है कि अल्लाह और रसूल के इरशादात की रोशनी में बोलने ही की तरकीब होती है। वो हम खता करते हैं वो अलग बात है कि अल्लाह हमारी खताएं माफ फरमाए, लेकिन हमारी कोशिश तो यही होती है ना कि कोई अल्लाह और रसूल की नापसंद की बात हम ना कर बैठे। तो अगर हम आपको बोलते हैं कि रोजे में यूं नहीं बोलो, यूं सवाल नहीं करो, यूं जवाब नहीं करो, तो वो जाहिर है कि आप खुद इस बुखारी शरीफ की हदीस में देखें कि आप ये भलाई की बात कर रहे हैं, रोजा तो नहीं लगा, क्या ये भलाई की बात है, आप बताएं, खैर की बात है, प्यास तो जोर की नहीं लगी यार, आज तो बहुत गर्मी है, क्या ये भलाई की बात है। अगला जो है वो कोई जानवर है, उसको नहीं समझ आती कि गर्मी है या नहीं है, जो उसको हम बोले जा रहे हैं आज बहुत गर्मी है, या उसको वाकई तवज्जो नहीं है गर्मी की, हमने दिला दिया ये फजूल सवाल करके, बोले हाँ यार गर्मी बहुत है, जब भी आज इतनी प्यास लगी है, अब वो बेचारा फंसा, नफ्सियाती मरीज बन गया। बाजों का ये होता है कि किसी को बोलो ना यार आज बहुत सर्दी है, अरे हाँ यार यार हीटर चलाओ यार आज बहुत सर्दी है, इससे पहले 2 घंटे से चुपचाप बैठा हुआ था और उसको सर्दी नहीं लग रही थी, हमने छेड़ा तो हीटर चला। हाँ यार कूलिंग कम है आज गर्मी बहुत है, तो ये और बढ़ा देगा इसको। हाँ यार सही कहते हो यार, मैं थोड़ा मसरूफ था, इस तरफ तवज्जो नहीं थी मेरी, अच्छा वाह तुम बेवकूफ थे, मुझे भी बेवकूफ बना दिया आखिर, अब आओ भाई हर का अपने बेउसर का ऐसी बढ़ा दिया। तो ऐसी फजूल बातों से काय को यार अपनी और दूसरे की बर्बादी का सामान करते हो। सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद। हजरत सैयदना अब्दुल्लाह बिन अम्र बिन अस रदियल्लाहु तआला अनुमा फरमाते, जो ये दुआ किसी मजलिस से उठते वक्त 3 मरतबा पढ़े तो उसकी खताएं मिटा दी जाती है, और जो मजलिस खैर और मजलिस जिक्र में पढ़े तो उसके लिए खैर यानी भलाई पर मोल लगा दी जाएगी। आइए मिलके पढ़ते हैं, सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम। सुभानक अल्लाहुम्मा व बिहमदिक لا إله إلا أنت أستغفرك وأتوب إليك سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك واتوب اليك صلوا على الحبيب صلى الله تعالى على محمد
تم پر لاکھوں سلام آقا 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 آپ کا چاہا رب کا چاہا رب کا چاہا آپ کا چاہا آپ کا چاہا رب کا چاہا آپ کا چاہا رب کا چاہا رب کا چاہا آپ کا چاہا رب سے
ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم ما أصبح بي من نعمة أو بأحد من خلقك فمنك وحدك لا شريك لك فلك الحمد ولك الشكر ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما صلى الله على النبي وآله صلى الله عليه وسلم صلاه وسلاما عليك يا سيدي يا سيدي يا سيدي يا مكي يا مدني يا عربي يا قرشي يا هاشمي يا مطلب يا رسول الله سبحان ربك رب العزة عما يصفون والسلام على المرسلين والحمد لله رب العالمين لا إله إلا الله محمد رسول الله صلى الله تعالى عليه